क्लास का टाइम तो हो गया है। हाँ तो शुरू कर लेते हैं। अल्हम्दुलिल्लाह वकफा वसलाम अला इबादिल लजीन इस्तफा अम्मा बाद औजु बिल्लाह मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम इन्नल्लाह व मलाइकतहु युसल्लून अलन नबी या अय्युहल्लज़ीन आमनू सल्लु अलैहि व सल्लिमू तस्लीमा। اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما। इन दुआओं के साथ हम आज की क्लास शुरू करते हैं। ये क्लास सीरतुन्नबी सल्लल्लाहु अलैहि वसल्लम की है। इसमें हम अब तक कहाँ तक पहुँचे हैं? पिछली क्लास में हमने आखिरी वाक़या जो डिस्कस किया था नबी अलैहिस्सलाम की पैदाइश से पहले, जो एक बहुत बड़ा वाक़या अरब के अंदर हुआ था, वो क्या था? वाक़या फ़ील, अस्हाबुल फ़ील वाला वाक़या, जो कुरान मजीद में अल्लाह ताला ने सूरह फील के अंदर मेंशन किया है। ये इलाफ क्या है? इलाफ नहीं, अलम तरा कई फ़ाला रब्बुका बिअस्हाबिल फील, है ना। तो सूरत इसी वाक़े के बारे में है। तो इस वाक़े में हमने आखिर में बिल्कुल आपको बताया था ना कि ये जो था ना, इसकी वजह से हुआ क्या कि पूरी दुनिया की जो तवज्जो थी, जो अटेंशन थी, वो सारी की सारी जो है वो मक्का मुकर्रमा की तरफ हो गई। ठीक है, अरब के अंदर तो ये बहुत बड़ा वाकया था, तो अरब वाले लोगों को तो इस तरीके से कि भाई वो पहले ही काबतुल्ला को अल्लाह ताला का घर मानते थे, है ना। जबी तो उन्होंने अब्रहा के साथ जो है वो लड़ाई करी थी कि भाई अब्रहा चाहता था कि नहीं, उसका जो चर्च है या कैथीड्रल जो उसने बनाया है तो लोग वहाँ आ करके अल्लाह की इबादत किया करें, लेकिन अरबों ने इस बात को तस्लीम नहीं किया। तो ये सारा वाकया पेश आया उसके बाद। ठीक है, तो अरब जो लोग थे उनके दिलों में ना कुरैश की इज्जत बढ़ गई। काबतुल्ला की इज्जत तो पहले ही थी उनके दिलों में, ठीक है, लेकिन जो जो ट्राइब ऑफ कुरैश था, जो कि काबतुल्ला की हिफाजत किया, बल्कि हिफाजत तो क्या करता, वो काबतुल्ला की जो है वो केयर टेकिंग करता था बेसिकली। ठीक है, तो उन लोगों की इज्जत जो है ना इनके दिलों में बहुत ज्यादा बढ़ गई, और नेचुरली जो कुरैश के सरदार थे अब्दुल मुतलिब, तो उनकी भी बहुत ज्यादा वैल्यू बढ़ गई, क्योंकि अब्दुल मुतलिब ने कहा था ना कि जी अल्लाह ताला का ये घर है तो अल्लाह ताला इस घर की खुद हिफाजत फरमाएंगे। तो एक्चुअली ऐसा ही हुआ जैसे कि अब्दुल मुतलिब ने फरमाया था, बिल्कुल ऐसा ही हुआ ना। तो नेचुरली जब लोगों को मालूम हुआ तो उनके दिल में अब्दुल मुतलिब की भी वैल्यू बहुत ज्यादा बढ़ गई। अच्छा, दूसरी चीज़ क्या हुई कि जो अब्रहा था, ये अब्रहा किससे एफिलिएटेड था, कोई बता सकता है आप में से? अब्रहा किसका एलाई था या किससे एफिलिएटेड था? नजाशी से था। अच्छा, इन्होंने जवाब दिया अब्रहा जो था वो नजाशी से एफिलिएटेड था। ठीक है, क्योंकि ये उसका वाइस रॉय था, है ना। अब नजाशी के बारे में पूछते हैं कि वो किसका किससे एफिलिएटेड था, नजाशी किससे एफिलिएटेड था? सीजर से, राइट, कैसर ऑफ रोम, सीजर ऑफ रोम से, जो कि क्रिश्चियन एम्पायर का सबसे बड़ा उस वक्त एम्परर था। ठीक है, तो उस जमाने में दुनिया में दो वर्ल्ड पावर्स होती थी, दो सुपर पावर्स होती थी। ठीक है, एक सुपर पावर जो है वो ये एमबीए यानी रोम की सुपर पावर होती थी, और दूसरी सुपर पावर क्या होती थी? ईरान की सुपर पावर। ठीक है, तो अब इन दोनों के दरमियान लड़ाइयाँ होती रहती थी, जंगें होती रहती थी। ठीक है, जिस तरह से वॉर्स होती है ना आजकल, जो है वो सुपर पावर तो है यूनाइटेड स्टेट्स ऑफ अमेरिका कहलाता है, लेकिन कुछ अर्से पहले तक दो सुपर पावर्स थी, एक अमेरिका और दूसरी सोवियत यूनियन। ठीक है, तो इन दोनों के दरमियान लड़ाइयाँ होती रहती थी, हर किस्म की, कोल्ड वॉर तो, वार्म वॉर तो, किस तरह की, खैर इन दोनों में भी ना वॉर्स होती रहती थी। तो अब ये दोनों ना हर वक्त एक दूसरे को देखते रहते थे कि कौन जो है वो क्या कर रहा है, और किसकी जो है वो एक्सपेंशन किस जगह हो रही है, कहाँ के लोग जो है वो उनके साथ मिल रहे हैं और कौन उनके खिलाफ हो रहा है, ये सारी चीज़ें देखते रहते थे हर वक्त। तो अब जब ईरानियंस ने ये देखा कि जो रोमन्स है ना, उनका जो एक एलाई था यमन के अंदर अब्रहा के नाम से, तो वो तो मर गया है ना, असहाब अल-फील के वाकये के अंदर अब्रहा मर गया। तो अब्रहा की जो एक किंगडम बनाई हुई थी ना अपनी यमन के अंदर, तो वो किंगडम जो है वो खत्म हो गई उसकी वजह से, ठीक है ना, यानी उसका बादशाह खत्म हो गया। बहुत सारे 60,000 आर्मी जो थी वो पूरी की पूरी डिस्ट्रॉय हो गई ना उनकी। तो ईरान ने इसका फायदा उठा करके ना फौरन जो है वो अटैक किया यमन के ऊपर और यमन पे कब्जा कर लिया ईरानियंस ने, ठीक है। तो अब ईरानियंस को भी जाहिर है इस वजह से सारा कुछ पता चला था कि मक्का मुकरमा में क्या मामला हुआ है और कैसे जो है, तो ईरानियंस भी इसी तरफ देख रहे थे, रोमन्स भी इसी तरफ देख रहे थे, नजाशी के लोग भी इसी तरफ देख रहे थे, सारे पूरी दुनिया अटेंटिव थी इस तरफ, ठीक है। तो ये वाकया बहुत इंपॉर्टेंट वाकया था इन द हिस्ट्री ऑफ मैनकाइंड, ठीक है। अब इसके बाद जो है हम वापस आते हैं मक्का मुकरमा के अंदर, ठीक है। मक्का मुकरमा के अंदर के लिए हमने एक वाकया आपको उससे पिछली वाली क्लास में बताया था कि जिसमें हमने डिस्कस किया था ना कि एक और वाकया जो इससे पहले हुआ था, असहाब अल-फील वाले वाकये से पहले एक और मेजर इवेंट क्या था, किसी को याद, नबी अलैहिस्सलाम की पैदाइश से पहले
यूसुफ गुनवास का,
नहीं वो तो इसी का एक चेन थी पूरी की ना, कि वो यूसुफ गुनवास ही हुआ, मतलब वो तो एक चेन थी, तो वो तो एक ही वाकया है, लेकिन एक बिल्कुल डिफरेंट वाकया, एक और डिफरेंट वाकया आप सलसलम की पैदाइश से पहले हमने आपको बताया था जो हुआ था दो तीन क्लास पहले, कि अब जहन से निकल गया, किसी को याद नहीं आ रहा कौन सा वाला वाकया था जिससे कि अब हमने यानी अब जो है ना वो एक दूसरी चेन चलानी है, जैसे कि वो सारी चेन चली थी ज़ू नवाज़ से, फिर जो है वो अब्रहा, फिर अब्रहा से जो है वो असहाब अल-फील वाला वाकया, ठीक है ना, वो तो एक वाकया था जी, बताइए जी, एग्जैक्टली माशाल्लाह, जमजम की डिस्कवरी, रीडिस्कवरी ऑफ जमजम, ठीक है। जमजम गुम हो गया था बिल्कुल, पता यानी लोगों को पता ही नहीं था कि जमजम कहाँ पर था और क्या था, बस ऐसे ही उनको टेल द्वारा थोड़ी याद थी कि हाँ इस्माइल अलैहिस्सलाम जब आए थे तो उस जमाने में ना अल्लाह ताला ने जमजम जारी फरमा दिया था, बस इतना पता था लोगों को और कुछ नहीं पता था। तो वो सारा वाकया हुआ था कि अब्दुल मुतलिब नबी अलैहिस्सलाम के जो ग्रैंडफादर हैं, तो उनको ख्वाब में आकर के किसी ने कहा कि भाई खोदो, इसको खोदो, उसको खोदो, फिर जमजम को जाके खोदो, फिर उन्होंने पूछा ये जमजम क्या चीज़ होती है, तो उसने कहा जमजम तो वो कुआं है कि जिससे हाजियों को पानी पिलाया जाता है और जिसका पानी कभी ख़त्म नहीं होता। तो उन्होंने पूछा अच्छा मुझे कैसे पता चलेगा कि जमजम कहाँ पर है, तो उसने जो ख्वाब में आया था उसने बोला कि ये वहाँ पर है जहाँ पर खून और गंदगी पड़ी हुई है और एक कौवा जो है वहां पर ठोंगे मार रहा है, ऐसे कर टोंग टोंग अपनी जो बीक मार रहा है जमीन के ऊपर, ठीक है, उसको ठोंगे मारना कहते हैं। तो जब वो पहुंचे ना काबतुल्ला के पास, उनको नजर आ गया कि हाँ भी ये कौवा भी इस तरह से कर रहा है और यहाँ पे खून और गंदगी वगैरह सब पड़ी हुई है। तो उन्होंने खोदना शुरू किया, फिर क्या हुआ था कि पहले तो जब खोद रहे थे अपने अपने एक बेटे हारिस के साथ मिलकर के, तो कुरैश वहीं पर बराबर में बैठे हुए थे, वो लोग उधर ही बैठे रहते थे, है ना, यूज टू हैव अपेरेंटली अ लॉट ऑफ टाइम, तो बैठे रहते थे वो, तो वो देख रहे थे, उन्होंने कहा पता नहीं क्या कर रहे हैं ऐसे करने दो उनको जो भी कर रहे हैं, ठीक है, उन्होंने तवज्जो नहीं दी। लेकिन फिर थोड़ी देर में जब जरा पानी शानी नजर आना शुरू हो गया, गीली मिट्टी आनी शुरू हो गई, तो उन्होंने कहा अच्छा पानी पानी कहाँ से आ गया, यहाँ तो पानी नहीं होता। तो अब सारे के सारे आ गए, ठीक है, तो उन्होंने जब पानी देखा ना तो उन्होंने कहा भाई ये पानी कहाँ से आ गया, तो अब्दुल मुतलिब बहुत खुश थे कि देखो मुझे मिल गया है। तो उन्होंने खुशी में आकर के कह दिया कि ये वही जमजम है जो कि इस्माइल अलैहिस्सलाम को अल्लाह ताला ने दिया था। अब जब कुरैश ने सुना कि इस्माइल अलैहिस्सलाम वाला, भाई इस्माइल अलैहिस्सलाम तो हमारे भी ग्रैंडफादर हैं, ग्रेट 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 ग्रैंडफादर हमारे भी हैं, तो अब ये खाली अब्दुल मुतलिब को तो नहीं होगा, ये तो हमारा भी है ये जमजम, ठीक है। तो उसके ऊपर जो है ना उन्होंने थोड़ी सी लड़ाई वड़ाई करी, ऐसी जुबानी जुबान यानी ओरल फाइट वगैरह करी, और फिर उसके बाद उन्होंने तय कर लिया कि अच्छा इसका हम फैसला कराने के लिए एक काहिना औरत जो होती थी उसके पास जाते हैं। काहिना वो होते थे लोग, काहिन और काहिना, जो कि जिनों के साथ जो है ना वो अपना कम्युनिकेशन रखते थे और लोगों को छुपी हुई बातें वगैरह बताते थे और इस तरह की चीज़ें करते थे। तो वहाँ पे जाते हुए फिर रास्ते में वो वाक्य आपको बताया था कि इन लोगों का पानी ख़त्म हो गया सबका, तो ये लोग अब्दुल मुतलिब के पास आए कि भाई आपके पास पानी है वो आप हमें दे दें। तो अब्दुल मुतलिब ने इससे पहले कि उनको पानी देते क्या हुआ कि अब्दुल मुतलिब का ऊंट की ऊंटनी जो है ना वो एक जगह बैठी हुई थी, वो जो खड़ी हुई ना तो जहां वो बैठी हुई थी उस जगह से एक एक और वेल निकल आई, دس واز ناٹ زمزم, یہ بہت دور تھا یہ جگہ مکہ مکرمہ سے, لیکن وہاں پر بھی ایک نئی ویل نکل آئی. تو اب یہ جو قریش تھے انہوں نے دیکھا کہ عبد المطلب کی وجہ سے ایک اور ہمیں ویل مل گئی, کیونکہ ان کی اونٹنی کے نیچے سے نکلی ہے. تو دے آل گاٹ کنوینس کہ اس کا وی شوڈ ٹیک اٹ ایز اے سائن فرام اللہ سبحانہ تعالیٰ, اللہ تعالیٰ کی ایک نشانی ہے کہ عبد المطلب کے ذریعے سے ہی ہمیں پانی ملے گا. ٹھیک ہے, تو انہوں نے کہا عبد المطلب ہمیں کسی کوئی ضرورت نہیں ہے کاہنہ کے پاس جانے کی, ہم ایگری کرتے ہیں کہ یہ زمزم جو ہے نا یہ تمہاری ہی پراپرٹی ہوگی. ٹھیک ہے, وی آل اگری ٹو دیٹ اینڈ وی ول کم بیک ٹو, یعنی دے آل کیم بیک ٹو مکہ مکرمہ. ٹھیک ہے, تو اب جو ہے وہ زمزم کی جب ویل کو انہوں نے اور کھودا تو اندر سے پانی کے ساتھ ساتھ اور بھی کچھ نکلا, وہ کیا تھا؟
گولڈ.
لکھ کر کے جواب دیں, اور کیا نکلا؟ خانہ کعبہ کے دروازے پہ لٹکا ہے. کیا لٹکا ہے؟ تو اندر سے نا دو چیزیں نکلی, دو ٹائپس آف چیزیں نکلی. ایک ٹائپ تھی گولڈ, ٹھیک ہے, ویلتھ یعنی مال و دولت قسم کی چیزیں نکلی, گولڈ وغیرہ نکلا. ٹھیک ہے, ہاں خزانہ نکلا. اور دوسری جو چیز تھی وہ تھی کہ تلواریں اور تیر اور اس طرح کی چیزیں, یعنی آرمز نکلے. ٹھیک ہے, ایمیونیشن آرمز وغیرہ جو زمانے کے ہوتے تھے. ٹھیک ہے, تو یہ دونوں چیزیں نکلیں. تو اب پھر وہ قریش آ گئے لڑائی کرنے کے لیے, یہ ہوتا چلتا رہتا تھا بہت زیادہ. ٹھیک ہے, تو وہ قریش پھر آ گئے, انہوں نے کہا کہ یہ جو چیزیں نکلی ہیں یہ ان میں ہمارا بھی حصہ ہے. ٹھیک ہے, پھر عبد المطلب کہا نہیں نہیں تمہارا حصہ کیسے, سارا میرا ہے. تو پھر انہوں نے آپس میں ڈسائڈ کیا کہ چلو پھر ہم نا ہم پورا اندازی کرتے ہیں, وی ول ڈرا لاٹس. ان کا ایک اندازہ ہوتا تھا کہ جس طرح وہ فال نکالتے تھے جس کو انگلش میں ڈرائنگ لاٹس کہتے ہیں, اردو میں قرآن اندازی کرنا کہتے ہیں. ٹھیک ہے, جیسے آپ لوگ کچھ کاغذ کے پرچیاں لیں, ان کے اوپر کسی کو نام وام لکھ دیں اور پھر اس کے بعد ان کو کسی جگہ ڈال دیں اور پھر ایک دم سے اس میں سے ایک پرچی نکالیں, تو جس کا بھی نام اس پرچی میں لکھا ہوگا اس طرح کے گیمس بچے بھی کھیلا کرتے ہیں کبھی. میوٹ کر دیں. اچھا, تو خیر انہوں نے جب یہ فال نکالی نا, تو فال نکلنے میں کیا ہوا کہ جو یہ جو تیر اور تلوار وغیرہ تھے یہ تو سارے نکلے عبد المطلب کے نام پر کہ بھئی یہ عبد المطلب کو ملے گا. ٹھیک ہے, اور جو گولڈ وغیرہ تھا وہ نکلا کعبۃ اللہ کے نام پر. ٹھیک ہے, یعنی انہوں نے جو لاٹس ڈرا کیے نا ان میں تین نام رکھے, ایک تو قریش, دوسرا کعبۃ اللہ, تیسرا عبد المطلب. تینوں کے نام میں سے جب انہوں نے پک کیا نا تو سورڈز وغیرہ جو ہے وہ عبد المطلب کے نام کی نکلی, گولڈ وغیرہ جو ہے وہ نکلا کعبۃ اللہ کے نام. ٹھیک ہے نا, اور قریش کے نام کچھ بھی نہیں نکلا. ٹھیک ہے نا, زیرو ٹھینگا. ٹھیک ہے, ان کو کچھ بھی نہیں ملا. تو گولڈ وغیرہ جو نکلا تو پھر عبد المطلب نے کیا کیا کہ گولڈ وغیرہ سارا کعبۃ اللہ کے اندر رکھا اور اس کے دروازے کو جو ہے وہ گولڈ سے بہت ایمبرائڈرڈ کر دیا. ٹھیک ہے, بہرحال تو یہ جو سارا معاملہ ہوا نا, تو اب اس دوران یہ جو سارا کام ہوا کہ یہ لڑائیاں ہو رہی ہیں اور عبد المطلب کو وہ لوگ جو ہے وہ بار بار کہہ رہے ہیں کہ جی ہمارا ہے ہمارا ہے, تو یہ چیز جو ہے نا وہ چل رہی تھی ذرا, اٹ ٹک سم پیریڈ آف ٹائم. ٹھیک ہے, تو اس دوران نا عبد المطلب واز نیچرلی اینکشس کہ پتہ نہیں یہ کیوں لڑائیاں ہو رہی ہیں اور مجھے یہ ملے گا بھی کہ نہیں ملے گا, اور تو انہوں نے اللہ تعالیٰ سے دعائیں مانگنی شروع کر دیں. ٹھیک ہے, اللہ میرے لیے اس کو آسان کر دے, میرے لیے اس کو آسان کر دے. ٹھیک ہے, تو اب یہ جو انہوں نے دعائیں مانگی ہیں نا کہ اللہ اس مسئلے کو میرے لیے آسان کر دے, تو دعا مانگنے کے دوران جو ہے نا انہوں نے ایک اور اللہ تعالیٰ سے نا وعدہ بھی کر لیا, کمٹ کر لیا, کمٹمنٹ کر لی. وہ کیا کمٹمنٹ کری؟ انہوں نے اللہ تعالیٰ سے یہ وعدہ کر لیا کہ اے اللہ اگر یہ سارا کام میرے لیے آسان ہو گیا, زمزم کی کھدائی کا اور سارا اگر میرے لیے آسان ہو گیا نا, تو میرے جو بیٹے پیدا ہوں گے نا فیوچر میں, تو میں ان بیٹوں میں سے ایک بیٹے کو آپ کے نام پر ذبح کر دوں گا, سیکریفائس کر دوں گا آپ کے نام پر. ٹھیک ہے, یعنی جس طرح ہم کہتے ہیں نا کہ جی ایک بکرا ذبح کر دیں گے, انہوں نے کہہ دیا میں ایک بیٹا ذبح کر دوں گا آپ کے نام پر. ٹھیک ہے نا, بیکاز ہی واز سو اینکشس اباؤٹ اٹ, ہی وانٹڈ دا زمزم ویل سو بیڈلی کہ اتنی بڑی انہوں نے کمٹمنٹ کر لی اللہ تعالیٰ سے, بیٹا. تو اب ان کا بیٹا اس وقت تو خالی ایک ہی تھا, تو جب انہوں نے کمٹمنٹ کری اللہ تعالیٰ نے, ان کی ہوتا ہے اس کو کہتے ہیں نظر ماننا. ٹھیک ہے نا, ایون جائز بھی ہوتا ہے ایز لانگ ایز کہ آپ کوئی اللہ تعالیٰ سے کوئی کوئی بری کمٹمنٹ نہ کریں. بیٹا ذبح کرنا از ناٹ الاؤڈ, ٹھیک ہے نا, یہ تو حرام ہے, اس طرح سے آپ نہیں کر سکتے. لیکن آپ یہ کر سکتے ہیں کہ اللہ اگر میرا یہ کام ہو گیا نا تو میں اتنے سارے فقیروں کو کھانا کھلاؤں گا, 10 فقیروں کو 10 دن تک کھانا کھلاؤں گا. یہ تو ایک بڑی اچھی بات ہے, 10 فقیروں کو 10 دن کھانا کھلانا تو ایک نیکی کا کام ہے. تو نیکی کا کام آپ اللہ تعالیٰ سے کمٹ کر سکتے ہیں, ٹھیک ہے نا. تو اس کو نظر ماننا کہتے ہیں, دس از آلسو اے جینوئن وے آف میکنگ دعا, ٹھیک ہے. یو ڈونٹ آلویز ہیو ٹو ڈو اٹ, ایسا کرنے کی ہر وقت ضرورت نہیں ہوتی اللہ تعالیٰ سے کوئی اس طرح کرنا, لیکن کر بھی سکتے ہیں. بہرحال تو انہوں نے اللہ تعالیٰ سے وعدہ کر لیا دعا کے اندر, اور اللہ تعالیٰ نے پھر ان کے لیے آسان کر دیا, ہو گیا بھی سارا کام ان کا, ٹھیک ہے. لیکن پھر نا یہ بھول گئے اس نظر کو, اس کمٹمنٹ کو یہ بھول گئے, ان کے ذہن سے نکل گئی. بس ہوتا ہے ٹائم کے ساتھ آپ بھول جاتے ہیں چیزوں کو. اب ٹائم گزرتا گیا, اللہ تعالیٰ نے ان کو بیٹے دینے شروع کیا, بیٹے پیدا ہوئے ان کے گھر میں, 10 بیٹے پیدا ہوئے, یا کچھ بکس میں لکھا ہوا ہے 11 یا 13 بیٹے پیدا ہوئے. بہرحال 10 کا نام تو میں نے بھی لکھا ہوا ہے ان کے پاس کسی بک سے. تو 10 بیٹے ان کے پاس پیدا ہوئے اور 6 بیٹیاں بھی پیدا ہوئیں, تو ٹوٹل ان کی 16 اراؤنڈ جو ہے نا وہ بچے تھے. چونکہ ان کے جو بیٹے تھے اور ان کی جو بیٹیاں تھیں وہ ہمارے نبی علیہ الصلوۃ والسلام کے چچا اور پھپھیاں بنی, تو اس وجہ سے وی شوڈ نو واٹ دیئر نیمز آر, ٹھیک ہے نا. تو آپ لکھنا چاہیں لکھ لیں, لیکن ایٹ لیسٹ یو شوڈ بی فیملیئر وتھ واٹ دی نیمز ور, ٹھیک ہے. تو اس وجہ سے ان کے نام بھی سن لیں. ان کے ایک بیٹے کا نام تو ابھی ہم سنتے رہے نا, حارث نام تھا جو سب سے بڑے بیٹے تھے, ٹھیک ہے. حارث کے بعد ایک اور تھے پھر زبیر, ٹھیک ہے نا. ایک اور تھے ابو طالب. ابو طالب کا نام بڑا مشہور ہے, وہ سبھی جانتے ہیں ابو طالب کو جو کہ نبی علیہ السلام کی کیئر ٹیکنگ کرتے تھے بعد میں. اور ان کے ایک بیٹے تو خود نبی علیہ السلام کے فادر عبداللہ, صحیح ہے. تو یہ کتنے ہو گئے, 4 ہو گئے, حارث, زبیر, ابو طالب, عبداللہ. پھر ایک اور بہت مشہور نبی علیہ السلام کے جو چچا ہیں, کوئی بتا سکتا ہے, ایک بہت مشہور چچا ہے,
ابو لہب.
کون ہے یہ؟ منع کیا نا ایک دفعہ, آپ نے بول کے نہیں جواب دینا ہے, لکھ کے جواب دیں, ٹھیک ہے. یو ہیو ٹو فالو دی ڈسپلن, ٹھیک ہے. تو ان کا جواب تو میں سنوں گا. آپ نے کیا بتایا؟ حمزہ رضی اللہ تعالیٰ, ٹھیک ہے, ابو حمزہ نہیں, حمزہ رضی اللہ تعالیٰ, ٹھیک ہے. ایک اور چچا نبی علیہ السلام کے, ایک اور بھی بہت مشہور ہے, حمزہ رضی اللہ تعالیٰ جتنے شاید مشہور نہیں ہیں لیکن ایک اور بھی ہیں, ان کا نام ہم ادب سے لے رہے ہیں, تو عباس رضی اللہ تعالیٰ, ٹھیک ہے. حضرت عباس رضی اللہ تعالیٰ یہ بھی بہت مشہور چچا ہیں, اور حمزہ اور عباس رضی اللہ تعالیٰ دونوں جو ہیں وہ مسلمان ہو گئے تھے, ٹھیک ہے. اچھا, ایک اور چچا جو کہ مسلمان نہیں ہوا لیکن بہت مشہور ہوا, اس کا نام یہاں پہ لکھا ہوا ہے گرلز کلاس میں, ابو لہب, ٹھیک ہے, جس کے نام کے اوپر ایک سورت تو ہے لیکن اس کے اوپر اللہ تعالیٰ کا عذاب نازل ہوا تھا, تبت یدا ابی لہب یوں تب, ٹھیک ہے. تو حمزہ رضی اللہ تعالیٰ عنہ ہو گئے, ابو لہب ہو گیا, اور عباس رضی اللہ تعالیٰ عنہ ہو گئے, اور اس کے علاوہ صفار, مقوم, غیداق, یہ بھی ہے نام. خیر یہ زیادہ فیمس نہیں ہے کیونکہ یہ لوگ مسلمان بھی نہیں ہوئے اور ان کا انتقال بھی ہو گیا, تو ان کے نام زیادہ مشہور بھی نہیں ہوئے, ٹھیک ہے. تو یہ تو ہو گئے چچا آپ صلی اللہ علیہ وسلم کے. پھر آپ صلی اللہ علیہ وسلم کی پھپھیاں, وہ 6 تھیں, ایک ہو گئیں ام الحکیم, ایک تھیں برہ, ایک تھیں عاتقہ, ایک تھیں صفیہ. یہ صفیہ رضی اللہ تعالیٰ عنہ جو ہیں وہ مسلمان ہو گئی تھیں, اس وجہ سے اللہ تعالیٰ نے ان کے نام کو مشہور کر دیا, ساری دنیا جانتی ہے صفیہ رضی اللہ تعالیٰ عنہ کو, ٹھیک ہے. اور ایک تھیں عروہ اور ایک تھیں امیمہ, ٹھیک ہے. تو یہ 6 پھپھیاں ہو گئیں, 10 یعنی ابو طالب کے بیٹے ہو گئے اور 6 ابو طالب کی بیٹیاں ہو گئیں. ان بیٹوں میں سے ایک حضرت عبداللہ تھے جو کہ نبی علیہ السلام کے والد تھے. اب جو ہے نا ہم واپس آتے ہیں زمزم کے معاملے میں, جو عبد المطلب نے اللہ تعالیٰ سے وعدہ کیا تھا, نظر مانی تھی کہ میں ایک بیٹے کو قربان کر دوں گا. تو جب یہ 10 بیٹے پیدا ہو گئے نا, ٹھیک ہے, اور بڑے بھی ہو گئے تھوڑے, ایبل باڈیڈ ہونا جس کو کہتے ہیں, تو اس وقت نا پھر ابو طالب کو, عبد المطلب کو پھر سے خواب آنا شروع ہوا, ٹھیک ہے. اور اس ایک خواب کے اندر کسی نے کہا کہ تم اپنی نظر کو پوری کرو, وعدہ کیا تھا اللہ تعالیٰ سے اس کو پورا کرو. تو عبد المطلب نے کیا کیا, اچھا بھی نظر پوری کرو, تو انہوں نے جا کر کے نا ایک मेंढा जिसको कहते हैं शीप, उसको जाके कुर्बान कर दिया। तो अगले दिन फिर ख्वाब आया कि नहीं नहीं तुम अपनी नज़र को पूरी करो, तो उन्होंने फिर जो है ना जा करके एक बैल को कुर्बान कर दिया, ठीक है, जो मेल गाय का मेल होता है ना बैल, उसको कुर्बान कर दिया। तो फिर अगले दिन ख्वाब आया, अपनी नज़र को पूरी करो, कहा भाई मैं कर तो चुका, खैर लगता है कि इससे भी बड़ी चीज किसी चीज़ का। तो उन्होंने जा करके एक ऊंट को कुर्बान कर दिया, ठीक है, रिपीट क्या क्या करें, बहुत सारी चीज़ें बात बताई हैं, तो कौन सी वाली बात रिपीट करें, थोड़ा सा अगर आप बताएंगे तो फिर मैं उस बात को रिपीट कर लूँगा, ठीक है। तो ख्वाब में इस तरह से आया है कि आप अपनी नज़र को पूरी करें, तो उन्होंने पहले दिन मेंढा कुर्बान किया, दूसरे दिन बैल कुर्बान किया और तीसरे दिन ऊंट कुर्बान किया, चौथे दिन फिर ख्वाब आया, अपनी नज़र को पूरी करो, ठीक है ना। तो अब ना ख्वाब में उनको याद भी दिलाया गया कि तुमने जो बेटे की नज़र मानी थी वो पूरी करो, ठीक है। तो उनको याद आ गया, अच्छा बेटा हाँ मैंने तो वाकई अल्लाह ताला से वादा किया था। चिल्ड्रन ऑफ अब्दुल मुतलिब, अच्छा देखने जल्दी जल्दी, हारिस, जुबैर, अबू तालिब, अब्दुल्ला, हमजा, अबू लहब, अब्बास रज़ियल्लाहु ताला अन्हु, ग़ैदाक, ग़ैदाक, ठीक है, और मुकव्वम और सफ़ार, सौद से सफ़ार, ठीक है। तो ये 10 हैं। और बेटियां उम्मुल हकीम, बर्रा, आतिका, सफिया रज़ी अल्लाह ताला अन्हा, अरवा एंड उमैमा, ठीक है, ये 6 बेटियां होंगी। अच्छा तो अब जब इनको याद आ गया अब्दुल मुत्तलिब को कि बेटा कुर्बान करना है, तो उन्होंने अपने सारे बेटों को बुलाया और सबसे कहा कि भाई ऐसा ऐसा मैंने अल्लाह ताला से वादा किया था, तो अब मैं आप में से किसको कुर्बान करूँ। तो अब जाहिर है कोई कुर्बान होने के लिए ऐसे तो नहीं मज़े से तैयार, मतलब वो इस्माईल अलैहिस्सलाम तो इस्माईल अलैहिस्सलाम थे और इब्राहिम अलैहिस्सलाम थे, वो अलग वाक़या था, अब यहाँ पर तो ऐसे नहीं थे ना लोग। तो ज़ैदाक या ज़िद्दाक, मुझे क्या पता कौन है भाई, हु वाज़ ज़िद्दाक, आई डोंट नो, सही है। तो मैंने तो आपको जो नाम बताया वो बस आपने लिखिए, काफ़ी है इंशाल्लाह, ठीक है। अच्छा तो खैर, तो अब सब ने जो है ना वो थे तो वो तमीज़ के यानी इज्जत करने वाले लोग थे, तो उन्होंने सब ने सर झुका लिया, ठीक है। अब किसी ने कोई बात ही नहीं करी। तो किसी किताब में लिखा हुआ है कि अब्दुल्ला रज़ियल्लाहु ताला, अब्दुल्ला जो थे ना हज़रत ख्वाजा अब्दुल्ला नबी रसूलुल्लाह के ये वालिद साहब, उन्होंने अपने आप को ऑफ़र कर दिया, ठीक है ना। बहरहाल एक किताब में लिखा हुआ है कि उन्होंने अपने आप को ऑफ़र किया, दूसरी बुक्स में लिखा हुआ है कि किसी ने भी ऑफ़र नहीं किया ना, तो फिर उन्होंने कहा कि अच्छा मैं फिर वो वही वी विल ड्रॉ लॉट्स, फाल निकाल दिया, अब जिसका भी नाम आ जाए तो उसको कुर्बान कर देंगे। तो वो ना फिर गए काबतुल्ला, और वहाँ पे जा करके ना एक बंदा बैठा होता था जो कि जो सबसे बड़ा बुत था काबतुल्ला का वहाँ पर उस ज़माने में, तो नाम बताया था आप लोगों को जो वो लेकर के आया था ना वो वहाँ से शाम से,
मनात
नहीं, मनात होता था, एक और जगह लात तो ताइफ में होता था, काबतुल्ला में जो बुत ला करके रखा था, किसी को नाम याद है, उज़्ज़ा भी नहीं था, हुबल, हुबल जो था ना वो काबतुल्ला मिला करके रखा था उसने, हाँ बिल्कुल यहाँ से ही कहा। तो हुबल का जो एक केयर टेकर होता था ना वो, तो उसके पास जाकर के उन्होंने कहा कि भाई इन लोगों के नाम की फाल निकालनी है कि किसको मैं ज़बह करूँ। तो उस बंदे ने ना फिर जो फाल निकाली ना, तो फिर उस फाल में अब्दुल्ला का नाम आया कि अब्दुल्ला को ज़बह करना है, ठीक है। तो अब वो लेकर के आए अब्दुल्ला को कि भाई मैं अब यहाँ काबतुल्ला के सामने अल्लाह के नाम पे ज़बह करना है, तो अल्लाह के घर के घर के सामने ज़बह करूँ। तो जब उन्होंने कुछ कुछ काम वाम शुरू किया ना अपना, तो पूरी फैमिली आ गई, सही है, और भाई भी सारे आ गए और दूसरे लोग भी आ गए। तो वो अब्दुल्ला को ज़बह करने के लिए लेके जा रहे हैं, उधर से ना भाइयों ने पकड़ लिया, कहीं लिखा हुआ है कि अबू तालिब ने पकड़ लिया और छीनना शुरू कर दिया उनको, कहीं लिखा हुआ कि अब्बास ने रज़ी अल्लाह ताला उन्होंने पकड़ लिया, اور ان دونوں نا اچھی خاصی جو ہے وہ ٹسل ہو گئی, کھینچنے کی کوشش کر رہے ہیں, وہ ادھر سے کھینچنے کی کوشش کر رہے ہیں, ٹھیک ہے. تو بہرحال یہ ایک اس قسم کا ایشو ہو گیا. اچھا بکس میں یہ بھی لکھا ہوا ہے کہ عبداللہ جو تھے نا ان کے جو نانی کے سائڈ کے لوگ تھے نا, نانا نانی کے سائڈ کے جو لوگ تھے, وہ فیملی بھی آ گئی اور انہوں نے آ کر کے لڑنا شروع کر دیا کہ نہیں یہ ہمارا بھی بچہ ہے اور تم اس کو اگر اس طرح سے مار دو گے تو ہماری بیٹی جو کہ اس کی امی ہے اس کا کیا بنے گا, بہت غم زدہ ہو جائیں گی. ان کی امی کا کیا نام تھا؟ فاطمہ, ٹھیک ہے. تو فاطمہ کا کیا بنے گا, ان کے بیٹے کو تم ذبح کر دو گے. خیر اس طرح کی ایک بہت بڑی یہ ٹسل شروع ہو گئی. تو اب مسئلہ ہو گیا عبد المطلب کے لیے کہ بھائی میں اپنے بیٹے کو کیسے ذبح کروں, ٹھیک ہے. تو کسی نے نا ایڈوائز کیا, انہیں میں سے کسی بندے نے یا کسی کاہن نے کاہنہ نے کسی نے ایڈوائز کیا کہ ایسا کرو کہ تم جو ہے نا یہ کرو کہ بھائی ایک بندے کی جو ہمارے یہاں ایک کسٹم ہے عرب میں کہ اگر کوئی کسی شخص کو قتل کر دے, ٹھیک ہے نا, تو اس سے ہم جو ہے نا وہ ایک پیمنٹ لیتے ہیں اس کے بدلے میں, ٹھیک ہے. یا تو وہ اپنی وہ خود بھی قتل ہو جائے, یا اگر وہ خود قتل نہیں ہوتا نا تو وہ ایک پرائز پے کرتا ہے کہ میں نے اس بندے کو قتل کیا ہے نا تو اب میں اس کے بدلے نا ایک پرائز دیتا ہوں. وہ پرائز کتنی ہوتی تھی؟ 10 اونٹ, ٹھیک ہے نا. ہی ہیڈ ٹو پے 10 camels ٹو دا فیملی آف دا پرسن ہی مرڈرڈ, ٹھیک ہے. تو 10 اونٹ جو تھی نا وہ قیمت ہوتی تھی ایک انسان کی جان کی, ٹھیک ہے. تو کسی نے ایڈوائز کیا کہ ایسا کرو کہ تم جو ہے نا ایک بیلنس بناؤ, بیلنس رکھو, جیسے ترازو جس کو کہتے ہیں. اس ترازو میں نا ایک طرف تو تم ایک پرچی کے اوپر عبداللہ کا نام لکھو, ٹھیک ہے, اور دوسری طرف جو ہے نا ایک پرچی کے اوپر 10 اونٹ لکھو, ٹھیک ہے. اور پھر یعنی یہ بیلنس ہو گیا نا, ایک طرف عبداللہ کا نام ہے, ایک طرف 10 اونٹ ہے, ٹھیک ہے. اب جو ہے نا تم لاٹس ڈرا کرو دوبارہ, فال نکالو دوبارہ, ٹھیک ہے. اور اس فال کے اندر عبداللہ بھی رکھو نام اور 10 اونٹ بھی نام, یعنی 10 اونٹ کے نام کی پرچی بھی رکھو اور عبداللہ کے نام کی بھی پرچی رکھو. تو اگر تو اس فال میں 10 اونٹ کا نام نکل آئے, ٹھیک ہے, تو پھر 10 اونٹ ذبح کر دو اور عبداللہ کی جان بچ جائے گی. یعنی عبداللہ کے بدلے میں تم نے اللہ تعالیٰ کو 10 اونٹ دے دیے, ٹھیک ہے. تو اس طرح سے تم فال نکالو کہ ایک طرف عبداللہ کا نام رکھو, ایک طرف 10 اونٹوں کا نام رکھو, اور اس میں سے ڈرا کرو. اگر 10 اونٹوں کا نام نکل آئے تو بات ختم ہو گئی, اللہ تعالیٰ کو 10 اونٹ تم دے دو, یعنی قربان کر دو 10 اونٹ اللہ کے نام پر, عبداللہ بچ گئے. لیکن اگر عبداللہ کا نام نکل آئے نا تو پھر کیا کرو؟ پھر عبداللہ کو ذبح کر دو. یہ تو کرنا ہی نہیں تھا عبداللہ کو ذبح, وہ تو سارا مسئلہ پڑ گیا تھا نا, ایوری ون واز فائٹنگ فور اٹ, یعنی عبداللہ کو نہیں مارنا, عبداللہ کو نہیں مارنا, ٹھیک ہے. تو اب تم کیا کرو؟ اب یہ کرو کہ عبداللہ کو ذبح نہیں کرنا, لیکن 10 اونٹوں کی جگہ اب اس کو بڑھا کر کے 20 اونٹ کر دو, 20 اونٹ کر دو, ٹھیک ہے نا. اور پھر سے لاٹس ڈرا کر, ٹھیک ہے نا, پھر سے فال نکالو. اب جو ہے نا اگر 20 اونٹوں کا نام نکل آئے, یعنی 20 اونٹوں کی والی پرچی نکل آئے, تو تم 20 اونٹوں کو قربان کر دو, عبداللہ بچ گئے, ٹھیک ہے نا. اللہ تعالیٰ کو 20 اونٹ تم نے پے کر دیے, عبداللہ بچ گئے, ٹھیک ہے نا. لیکن اگر عبداللہ کا نام نکل آئے تو عبداللہ کو تو ذبح نہیں کرنا ہے نا, تو پھر تم کیا کرو؟ تم 10 اونٹ اور بڑھا دو, ٹھیک ہے نا. اب وہ 30 اونٹ ہو جائیں گے. اب پھر دوبارہ سے لاٹس ڈرا کرو, اور پھر اگر 30 اونٹ نکل آئے تو ٹھیک ہے, 30 اونٹ ذبح کر دو, عبداللہ بچ گئے, یا عبداللہ کا نام نکل آئے تو اس کو 40 اونٹ کر دو, 40 کر دو. اس طرح کرتے رہو جب تک عبداللہ کا نام نکلتا رہے نا, اس وقت تک تو تم اونٹ بڑھاتے رہو, بڑھاتے رہو, بڑھاتے رہو, ٹھیک ہے نا. تو عبد المطلب تیار ہو گئے اس کے لیے. تو جب ان لوگوں نے شروع کیا نا تو یہی ہوا کہ جب فرسٹ ٹائم ڈرا کیا تو 10 اونٹوں کا کوئی نام نہیں نکلا, عبداللہ کے نام نکلا. تو پھر انہوں نے 10 اونٹ اور بڑھائے, 20 کر دیے, پھر وہ عبداللہ کے نام نکلا, پھر 30 کر دیے, 30, پھر عبداللہ کا نام نکلا, پھر انہوں نے 40 اونٹ کر دیے, پھر عبداللہ کا نام نکلا, پھر انہوں نے 50 اونٹ کر دیے, پھر عبداللہ کا نام نکلا, پھر انہوں نے 6 اونٹ کر دیے, پھر اس طرح سے 70 اونٹ کر دیے, 80 اونٹ کر دیے, 90 اونٹ کر دیے, 100 اونٹ کر دیے, 100 اونٹ کر دیے, اور نام عبداللہ ہی کا نکل رہا تھا. لیکن جب 100 اونٹ ہو گئے نا, پھر جب انہوں نے 11th ٹائم ڈرا کیا نا, 11th مرتبہ جب ڈرا کیا, اب کس کا نام نکلا؟ اب obviously عبداللہ کا نام نکلا, سوری, اب اونٹوں کا نام نکل آیا, ٹھیک ہے نا. اب عبداللہ کا نام نہیں نکلا, اب اونٹوں کا نام نکل آیا. تو اب سب خوش ہو گئے کہ چلو بھائی جان جھوٹی, اور 100 اونٹوں کو عبد المطلب نے قربان کیا کعبۃ اللہ کے سامنے, ٹھیک ہے, اور ان کا جو گوشت وغیرہ سب وہیں پہ چھوڑ دیا کہ جس کو چاہیے آئے ان اونٹوں کا گوشت لے کر کے جائے, اور ایون جانوروں کے آکے کھانا ہے, پرندوں نے آکے کھانا ہے, جو بھی کرنا ہے اٹس فار اللہ تعالیٰ کی کریشن کے لیے ہے, بس جو بھی چاہے اس میں سے جو کرنا چاہے. تو بہرحال وہ 100 اونٹ جو ہے نا وہ عبد المطلب نے قربان کر دیے, عبداللہ کی جان بچ گئی. ٹھیک ہے, تو یہ جو واقعہ تھا نا یہ واقعہ پھر بہت مشہور ہوا, اور اس واقعے کی وجہ سے جب نبی علیہ الصلوۃ والسلام بعد میں بڑے ہو گئے, اللہ تعالیٰ نے ان کو نبوت عطا فرما دی, تو آپ صلی اللہ علیہ وسلم فرمایا کرتے تھے کہ میں ذبیحین کی اولاد ہوں, دو ذبیحوں کی اولاد ہوں, یعنی دوز ٹو پیپل ہو ور ٹو بی سیکریفائزڈ فار اللہ سبحانہ تعالیٰ, were to be, they were not, but they were to be, they were going to be sacrificed. Yeah. پہلے ذبیح کون تھے؟ ذبیح اللہ, اسماعیل علیہ السلام, ٹھیک ہے نا, جن کو کہ قربان کیا جانا تھا لیکن نہیں اللہ تعالیٰ,
اسماعیل,
اور دوسرے جو تھے وہ تھے اللہ, ٹھیک ہے, کہ جن کو قربان کیا جانا تھا اللہ تعالیٰ لیکن قربان نہیں کیا, اور لیکن بشور تو ہو گئے نا کہ ان کو قربان کیا جانا تھا. ٹھیک ہے, تو اس طریقے سے پھر یہ واقعہ مکمل ہوا. اب عبداللہ جو ہے وہ تھوڑے سے اور بڑے ہوئے, اور جیسے کہ جب بیٹا بڑا ہو جاتا ہے, بیٹی بڑی ہو جاتی ہے, تو والدین کو پھر ان کی شادی کی فکر شروع ہوتی ہے. تو عبد المطلب ان کے والد, انہوں نے پھر عبداللہ کے لیے رشتہ ڈھونڈنا شروع کیا کہ میں کن سے ان کی شادی کروں. ٹھیک ہے, تو ان کو پتہ چلا کہ ایک بچی ہیں, لڑکی ہیں, زیادہ اولڈ نہیں تھیں, میرے خیال میں 19-18 کچھ ان کی ایج تھی, تو وہ مدینہ منورہ میں رہتی ہیں. ٹھیک ہے, ان کا نام ہے آمنہ. صحیح ہے, آمنہ جو تھیں وہ, جیسے کہ ہم نے پہلے آپ کے ساتھ شیئر بھی کیا تھا نا ایک چارٹ, تو آمنہ کبھی اس میں لکھا ہوتا نا کہ وہ زہرا بنت وہب بن عبد مناف بن زہرا, نہیں وہ میرے پاس ابھی سامنے نہیں ہے, خیر ان کی بھی جو ہے نا فیملی ٹری اوپر جا کر کے نبی علیہ الصلوۃ والسلام کی فیملی ٹری سے ہی جا کے کمبائن ہو جاتی ہے. ٹھیک ہے, تو وہ مدینہ منورہ جو کہ اس زمانے میں یثرب کہلاتا تھا, تو وہاں کے ایک سردار کی بیٹی تھی آمنہ. ٹھیک ہے, تو عبد المطلب نے پھر عبداللہ سے کہا کہ بھائی میں آپ کی شادی کرنے کے لیے آپ کو لے کے جا رہا ہوں وہاں پر, تو آپ میرے ساتھ چلیں. تو جب یہ لوگ بس نکلنے ہی والے تھے نا مکہ مکرمہ سے مدینہ منورہ جانے کے لیے, تو یہ لوگ یوزلی بیت اللہ کے پاس آتے تھے, وہاں کچھ عبادت وغیرہ کرتے تھے, پھر اس کے بعد سفر پہ جاتے تھے. تو جب یہ لوگ بیت اللہ کے پاس آئے نا, تو وہاں پر نا ایک عورت بیٹھی ہوئی تھی. ٹھیک ہے, اس وہ عورت جو تھی نا اس کا نام تو نہیں لکھا ہوا بک میں, لیکن وہ تھی بہن ورقہ بن نوفل کی, ورقہ بن نوفل کی بہن تھی وہ, جو کہ وہاں کعبۃ اللہ کے پاس بیٹھی ہوئی تھی. ٹھیک ہے, تو جب یہ عبداللہ اور عبد المطلب یہ کعبۃ اللہ کے پاس سے گزر رہے تھے نا, تو انہوں نے جب عبداللہ کو دیکھا نا, ٹھیک ہے, اب ورقہ بن نوفل تھے کون یہ بھی معلوم ہونا چاہیے. یاد ہے ورقہ بن نوفل کا نام بہت آتا ہے سیرت کے اندر, مشہور شخصیت ہے وہ, کزن تھے. ٹھیک ہے, خدیجہ رضی اللہ تعالیٰ عنہ کے کزن تھے, اور اس کے علاوہ ان کی کیا خاص بات تھی کہ یہ اس زمانے کے مسلمان تھے, یہ توحید پہ بلیو کرتے تھے, یہ بتوں کی پرستش وغیرہ نہیں کرتے تھے. پہلے نا یہ جیو تھے, ٹھیک ہے, کیونکہ انہوں نے بہت بکس پڑھی تھی, جیو تھے, لیکن بعد میں ان کو پتا چلا عیسیٰ علیہ السلام کے بارے میں تو یہ عیسائی ہو گئے. ٹھیک ہے, کیونکہ عیسیٰ علیہ السلام واز دی لاسٹ میسنجر, اور یہ جو ہے نا یہ انجیل باقاعدہ لکھا بھی کرتے تھے, اسکرائب کیا کرتے تھے اور انجیل پڑھا کرتے تھے, اور ہی واز لائک اے اسکالر. ٹھیک ہے, اور یہ خدیجہ الکبریٰ رضی اللہ عنہ کے کزن بھی تھے. ٹھیک ہے, تو اب ظاہر ان کو چیزوں کا پتا تھا کہ بھائی آخری میسنجر آنے والے ہیں, اور ہی واز اے بلیور, تو ان کی جو بہن تھیں وہ بھی ان سے انفلوئنس ہوں گی, وہ بھی بلیور ہوں گی, ان کو بھی پتا ہوگا کہ ہاں آخری نبی آنے والے ہیں. ٹھیک ہے, تو انہوں نے جو عبداللہ کو دیکھا نا, تو شی کڈ سی سم لائٹ آن دا فیس آف عبداللہ, ٹھیک ہے, ایک نور نظر آیا ان کو عبداللہ کے چہرے کے اوپر. تو ان کو لگا کہ جیسے وہ جو لاسٹ میسنجر ہے نا, وہ لاسٹ میسنجر ہو سکتا ہے انہیں کے اولاد میں سے ہو. تو انہوں نے نا وہیں پر عبداللہ کو میرج پروپوزل دے دیا, कि भाई आप मुझसे शादी कर लें, क्योंकि ये भी चाहती थी कि भाई मैं आखिरी नबी की अम्मी बन जाऊं। ठीक है, तो इनको ऐसा यानी ऐसे अल्लाह ताला ने इनको इन लोगों को अकल दी थी कि ये बड़ी तेजी से बातों को समझ लिया करते थे। ठीक है, तो इन्होंने प्रपोज किया, लेकिन अब्दुल्ला ने जवाब दिया कि भाई मैं तो अपने अब्बू की बात मानूंगा, मेरे अब्बू बहुत इज्जतदार है, मैं उनकी बहुत इज्जत करता हूँ, उन्होंने मेरी शादी जो है ना वो कहीं और करने का फैसला कर लिया है, मैं उनकी बात से इनकार नहीं कर सकता। ठीक है जी, तो ये बात खैर सुन करके वो अब्दुल्ला अब्दुल्मुत्तलिब के साथ जो है वो मदीना मुनव्वरा गए यानी यसरब गए, और यसरब जा करके बीवी आमिना से इनका निकाह हो गया। ठीक है, फिर निकाह होने के बाद बीवी आमिना को लेकर के ये लोग वापस मक्का मुकर्रमा तशरीफ ले आए, और थोड़े दिन के बाद ही शादी के थोड़े दिन गुजर गए जब, ठीक है, तो उसके बाद फिर इनके वालिद साहब ने इनको ना फिर कहा कि आप जो ये लोग ट्रेड करने के लिए ट्रैवल किया करते हैं ना, शाम जाते थे, यमन जाते थे, तो अब्दुल्ला को कहा कि भाई अब आप एक काफिला जा रहा है शाम तजारत के लिए, तो आप उस काफिले में जाएं, जैसे कि वहाँ के लोग जाया करते थे। किसी और बुक में लिखा हुआ है कि अब्दुल्मुत्तलिब ने अब्दुल्ला को कहा कि आप ऐसा करें कि यसरब जा करके ना कुछ खजूरें वगैरह खरीद के लेकर के आए। ठीक है ना, तो जो भी हुआ ये इन्होंने ट्रैवल करना शुरू किया। इनकी बीवी आमना जो है वो मक्का मुकर्रमा में रहीं, लेकिन अब्दुल्ला जो है वो सफ़र करके मदीना मुनव्वरा गए। शाम अगर जा रहे थे तो भी मदीना मुनव्वरा रास्ते में ही पड़ता था, और अगर मदीना मुनव्वरा जा रहे थे तो मदीना मुनव्वरा। ठीक है, तो वहाँ पर जो ये पहुँचे ना, तो वहाँ पर जा करके ना इनकी तबीयत बहुत ज़्यादा ख़राब हो गई, बीमार हो गए। ठीक है, उस ज़माने में जो बीमारियाँ होती थी तो इतनी आसानी से डॉक्टर्स हॉस्पिटल ये सारी चीज़ें होती नहीं थी, तो लोग जब बीमार होते थे ना, खसूसन सफ़र में जब बीमार होते थे तो फिर बचना उनका बहुत मुश्किल होता था। ठीक है, तो इनके साथ भी यही हुआ कि थोड़े दिन ये बीमार रहे और अपने वाइफ की फैमिली वगैरह के पास ही रहे होंगे, क्योंकि इनका ससुराल तो मदीना मुनव्वरा में ही था, तो वहाँ पर ये रहे और वहीं पर इनका इंतकाल हो गया, और इनको वहीं पर एक घर के अंदर, जो कि अब अगर आप मस्जिद नबी से देखें ना, तो जो नबी अलैहिस्सलाम का रोज़ा मुबारक है ना, ठीक है, जहाँ पे लोग सलाम पेश करने के लिए जाते हैं, तो वो उस रोज़े के बिल्कुल बाद में एक बहुत बड़ा सहन है, ठीक है ना, ओपन एरिया है, तो वहाँ कहीं पे इनकी कब्र बनाई गई, वहाँ पे घर होते थे उस ज़माने में। ठीक है, तो एक घर के अंदर ही जो है ना उनकी कब्र बना दी गई अब्दुल्ला की। ठीक है, हमारे एक जानने वाले शेख हैं, उन्होंने अपने अब्बू का वाकया बताया कि उनके अब्बू एक ज़माने में हज करने के लिए जब गए ना, तो हज करने के बाद फिर वो मदीना मुनव्वरा गए, तो मदीना मुनव्वरा में वो अपने शेख के साथ गए नबी अलैहिस्सलाम के रोज़े के ऊपर सलाम पेश करने के लिए। ठीक है, जैसे मर्द लोग जाते हैं ना, इस तरफ से जाते हैं, औरतें इधर से जाती हैं, पीछे की तरफ से जाती हैं, मर्द नॉर्दर्न साइड से जाते हैं और औरतें सदर्न साइड से जाती हैं, नहीं औरतें सदर्न साइड से जाती हैं, मर्द नॉर्दर्न मर्द सदर्न साइड से जाते हैं, खैर एनीवे, तो इस तरफ से जाते हैं और फिर सलाम पेश करके नबी अलैहिस्सलाम के रोज़े के ऊपर फिर बाहर निकलते हैं। तो इसी तरीके से ये जो शेख थे ना, ये अपने शेख के साथ नबी अलैहिस्सलाम के रोज़े के ऊपर सलाम पेश करके जो बाहर निकले ना, बाहर किस दरवाजे से निकलते हैं, उस दरवाजे को कहते हैं बाबुल बकी, क्योंकि वो दरवाज़ा जो है वो जन्नतुल बकी कब्रिस्तान की तरफ निकलता है, इस वजह से उस दरवाजे का नाम है बाबुल बकी। ठीक है, तो ये लोग सलाम पेश करके जब बाबुल बकी से बाहर निकले ना, तो फिर बाबुल बकी से बाहर निकल के यूं करके यू टर्न लेते हैं लोग, है ना, ताकि फिर दूसरी तरफ जाएं, फिर अपनी चप्पलें वगैरह वहां से उठाएं। तो इन्होंने भी इस तरह से जब यू टर्न लिया ना, तो इन्होंने देखा कि वहां पर कुछ लोग जो है ना, जो अरब लोग थे, जो मस्जिद नबी की मेंटेनेंस वगैरह करने वाले लोग थे, ठीक है, तो वो लोग ना कुछ जमीन के अंदर ना खोद रहे थे, ठीक है, गड्ढे खोद रहे थे, तो इन्होंने देखा कि घड़े खोद रहे हैं, तो वो लोग जो है ना वो क्या खोद रहे थे, वो असल में दो कब्रें थी वहां पर, दो कब्रें थी, उनको खोद रहे थे। ठीक है, तो जब ये दोनों यानी ये शेख और उनके शेख जब वहां पहुंचे ना, तो जो लोग कब्रें खोद रहे थे ना, उन्होंने इनको रोक लिया, उन्होंने कहा कि भाई हम ना यहाँ पे जो कब्रें खोद रहे हैं ना, तो उनमें से एक कब्र जो है वो हजरत शर्जील रजी अल्लाह तआला अन की है, जो नबी अलैहिस्सलाम के सहाबी थे, ठीक है ना, और दूसरी खबर जो है ना वो नबी अलैहिस्सलाम के वालिद साहब की खबर है। ठीक है, तो अब हमने हमने करना क्या है, हमने असल में यहाँ पे जरा कंस्ट्रक्शन वगैरह करनी है, तो हमने इन कब्रों को खोद करके ना इनकी जो बॉडीज हैं इनको यहां से निकाल करके कब्रिस्तान में मूव करना है, जन्नतुल बकी कब्रिस्तान के अंदर मूव करना है, ठीक है ना। यहाँ बाहर जो है वो किसी वजह से वो तो अब्दुल्ला की कब्र तो जाहिर बहुत पहले बनी थी, जब जन्नतुल बकी वगैरह स्टार्ट भी शायद नहीं हुआ था उस जमाने में, ठीक है, तो वो तो वैसे ही दफना दिया था, लेकिन जो सहाबी थे उनकी किसी वजह से यहाँ पे दफन कर दी गई थी बॉडी, ठीक है। तो अब हमें इनको मूव करना है जन्नतुल बकी कब्रिस्तान के अंदर, लेकिन हमारी हिम्मत नहीं हो रही कि हम इनको बाहर निकालें, ठीक है ना। हमने जब आपको देखा ना तो आप दोनों जो हैं वो बहुत नेक नजर आए, सुन्नत लिबास पहने हुए हैं और माशाल्लाह चेहरे पे दाढ़ी भी है, और ये लोग सब इमामा पहनते थे, सुन्नत इमामा नबी रसूलुल्लाह की जो सुन्नत होती है, तो वैसे इमामा पहने हुए हैं। तो हम आपसे रिक्वेस्ट करते हैं कि प्लीज़ आप हमारी हेल्प कर दीजिए इन बॉडीज़ को निकालने में, ठीक है। तो वो दोनों तैयार हो गए, यानी शेख और उनके शेख वो दोनों तैयार हो गए, ठीक है। तो अब ना ये जो यानी जिनसे हमने ये वाकया सुना उनके जो अब्बू थे ना, तो उन्होंने बताया कि मैं तो उतरा हजरत शर्जील रज़ी अल्लाह ताला अन्हु की कब्र के अंदर, ठीक है, उनको बाहर निकालने के लिए, और जो मेरे शेख थे ख्वाजा क्या नाम था उनका, हजरत अब्बासी मदनी रहमतुल्लाह अलैह इनका नाम था, तो वो उतरे अब्दुल्ला की कब्र के अंदर, ख्वाजा अब्दुल्ला की कब्र के अंदर होता है, ठीक है। तो मैंने जब ये बताते हैं कि जब मैंने शर्जील रज़ी अल्लाह अन्हु की बॉडी को पकड़ा ना, तो इट वॉज कम्प्लीटली इंटैक्ट, बिल्कुल उनका कफन भी साफ सुथरा था और उनकी बॉडी भी बिल्कुल ठीक थी, कुछ हुआ ही नहीं था उनकी बॉडी को, हालांकि दफन हुए हुए 1400 ईयर्स गुजर चुके थे, लेकिन उनकी बॉडी बिल्कुल ठीक ठाक थी। और हत्ता के कहते हैं जब मैंने उनको उठाया ना, तो उनका जो चेहरा था ना वो मेरे चेहरे के साथ लगा, तो मुझे ठंडक महसूस हुई उनके चेहरे के अंदर, ठीक है ना, यानी अजीब से मुझे फीलिंग हुई। तो कहते हैं मैंने उनकी बॉडी को वहां से बाहर निकाला, और मेरे शेख ने जो है ना वो ख्वाजा अब्दुल्ला की बॉडी को बाहर निकाला, उसकी तफसील उन्होंने नहीं बताई, हमें नहीं पता क्या हुआ उसकी तफसील। तो बहरहाल हम उनको लेकर के फिर जन्नतुल बकी के अंदर गए और वहां पे फिर हमने उनको वहां पे बरी किया, ठीक है। तो ये भी आज से कोई मे बी 50 ईयर्स 60 ईयर्स पहले का वाकया है। तो खैर, तो अब्दुल्ला को जो है वो वहाँ पर दफन कर दिया गया, और फिर उनके इस इंतकाल की खबर जो है वो मक्का मुकरमा पहुँची, और जाहिर है कि अब्दुलमुतलिब को भी बहुत ज़्यादा अफसोस हुआ, क्योंकि अब्दुल्ला जो थे ना वो उनके बड़े स्पेशल बेटे थे, सबसे छोटे भी गालबन थे, और बहुत ज़्यादा मोहब्बत भी थी उनको अब्दुल्ला के साथ, और सबसे ज़्यादा खूबसूरत और सबसे ज़्यादा अदब रखने वाले ये थे, ठीक है। तो बहुत दुख हुआ, और उनकी जो वाइफ थी हजरत आमिना, तो उनको भी बहुत दुख हुआ, ठीक है। दिस वॉज ओनली एज दे ओबेड देयर शेयर। तो बहरहाल जी, वो एक अलग तफसील है स्टोरी के अंदर, तो टाइम नहीं है उसका। एनीवेज, तो इस तरह से फिर अब्दुल्ला की शादी हुई आमना से, और फिर इनका इंतकाल हो गया। तो उस वक्त जब अब्दुल्ला का इंतकाल हो गया ना, तो उसके बाद फिर नबी सल्लल्लाहु अलैहि वसल्लम की पैदाइश का मौका आया। तो वो हम तफसीलात जो हैं इंशाल्लाह अगली क्लास में पढ़ेंगे, लेकिन इस वक्त एक दो हदीसें आपको बतानी हैं जो कि इस वाक़े से रिलेटेड हैं, कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने एक दफ़ा फरमाया कि अल्लाह ताला ने ना चॉइस करी है, मेरी चॉइस करी है, ठीक है। कैसे कि इब्राहीम अलैहिस्सलाम की दो औलादें थीं, मेनली दो बेटे थे, एक का नाम था इसहाक अलैहिस्सलाम और दूसरे का नाम था इस्माइल अलैहिस्सलाम। तो अल्लाह ताला ने इब्राहीम अलैहिस्सलाम की औलाद से इस्माइल अलैहिस्सलाम को चुना, चूज़ किया, ठीक है ना, मेरे लिए इस्माइल अलैहिस्सलाम को चूज़ किया। फिर इस्माइल अलैहिस्सलाम की बहुत सारी औलादें हुई, जो कि हमने पढ़ा था ना कि उनकी 40th जनरेशन के अंदर अदनान पैदा हुए, फिर अदनान की एक बेटे थे, फिर उनके बेटे थे, उनके बेटे थे, उनके एक बेटे थे किनाना, ठीक है। तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि फिर इस्माइल अलैहिस्सलाम की औलाद में से अल्लाह ताला ने किनाना को चूज़ किया मेरे लिए, ठीक है। फिर किनाना की औलाद से उन्होंने आपसे फरमाया कि कुरैश को चूज़ किया, ठीक है। कुरैश कौन थे? कुरैश का मशहूर नाम एक था ना, फहर बिन मालिक, کہ نانا کی اولاد میں ایک فہر تھے جو کہ مالک کی اولاد تھے. تو نبی صلی اللہ علیہ وسلم فرمایا کہ کنانہ کی اولاد میں اللہ تعالیٰ نے قریش کو چوز کیا اور قریش کی اولاد میں سے اللہ تعالیٰ نے ہاشم کو چوز کیا اور پھر ہاشم کی اولاد میں سے اللہ تعالیٰ نے مجھے پسند کیا. ٹھیک ہے, یعنی نبی علیہ الصلوۃ والسلام جو ہے وہ اللہ تعالیٰ کی چوائسز کو بتا رہے تھے کہ اللہ تعالیٰ نے بہترین فیملی کو میرے لیے چوز کیا, ٹھیک ہے, بہترین اینسسٹرز کو میرے لیے پسند کیا اور اس کے اندر سے اللہ تعالیٰ نے مجھے ایک خاندان میں پیدا کیا. بہرحال یہ ایک حدیث تھی. اور اچھا تو یہ ہو گیا. اب اس کے بعد جو ہے وہ نبی علیہ الصلوۃ والسلام کی پیدائش کے بارے میں, چونکہ ابھی تھوڑا ٹائم ہے ہمارے پاس کلاس ختم ہونے کے لیے, تو ہم تھوڑا پڑھ لیتے ہیں اس کے بارے میں. اچھا تو نبی علیہ الصلوۃ والسلام کی پیدائش کے بارے میں تو بہت ساری تفصیلات سیرت کے جو علماء ہیں انہوں نے لکھی ہیں. تو چند باتیں ان میں سے یہ ہیں کہ جب نبی علیہ الصلوۃ والسلام دنیا میں پیدا ہونے والے تھے نا, تو اس سے پہلے مکہ مکرمہ کے جو لوگ تھے وہ بہت زیادہ پریشان رہتے تھے, کیونکہ بارشیں وغیرہ نہیں ہو رہی تھیں, بالکل قحط سالی تھی, ڈراؤٹ تھا. تو آپ صلی اللہ علیہ وسلم کے جب دنیا میں تشریف لانے کا وقت آیا تو بارشیں شروع ہو گئیں اور یہ جو ڈراؤٹ تھا نا یہ دور ہو گیا, درخت بھی ہرے بھرے ہو گئے, پھلوں سے لد گئے اور زمین پر سبزہ ہی سبزہ نظر آنے لگا. یعنی گویا کہ ایون اس طرح کی بھی چینجز جو ہیں وہ آنی شروع ہو گئیں. یعنی مکہ مکرمہ میں بارش ہوتی ہے, ابھی بھی ہوتی ہے, کچھ دن پہلے بھی ہوئی تھی, ٹھیک ہے, لیکن ویسے ان جنرل مکہ مکرمہ جو ہے نا وہ ایک یعنی ایک ریگستانی قسم کا علاقہ ہے, وہاں پر یعنی پہاڑ ہیں خالی اور ان کے اندر کوئی سبزہ ہوتا نہیں ہے. لیکن اس وقت جو ہے نا وہ خاص بارشیں شروع ہوئیں اور ویجیٹیشن وغیرہ اگنی شروع ہو گئی. اچھا جب نبی علیہ الصلوۃ والسلام پیدا ہوئے حضرت آمنہ رضی آمنہ کے گھر میں, تو پیدا ہوتے ہی نا جب بالکل نیو بورن تھے تو اسی وقت آمنہ فرماتی ہیں کہ یہ ایسی پوزیشن میں ایک دم سے چلے گئے, ٹھیک ہے, جیسے کہ سجدے کی پوزیشن ہوتی ہے, ٹھیک ہے. تو یعنی کہتے ہیں کہتی ہیں کہ میں نے تو کچھ نہیں کیا, وہ بس یعنی یہ ہوتا ہے کہ بیبی جو ہے وہ اس نے جو ہے کہ کروٹ لی اور کروٹ لے کر کے وہ ایسے ہو گئے جیسے کہ انسان جب سجدہ کرتا ہے نا تو اس پوزیشن کے اندر وہ چلے گئے. اور فرماتی ہیں کہ آپ کی جو مٹھی تھی نا وہ بند تھی اور آپ کی جو شہادت کی انگلی ہوتی ہے انڈیکس فنگر وہ اس طریقے سے اٹھی ہوئی تھی, ٹھیک ہے, انگلی بند تھی اور یہ سوری مٹھی بند تھی اور انگلی جو شہادت کی ہوتی ہے وہ اٹھی ہوئی تھی, جیسے کہ ہم نماز کے اندر انگلی اٹھاتے ہیں. اور بہت ساری تفصیلات ہیں. ایک اور بات سیدہ آمنہ نے فرمائی کہ نبی علیہ السلام کی جو پیدائش ہوئی نا تو اس وقت ایک نور ساری طرف پھیل گیا تھا اور مجھے اس نور کے اندر نا دور دور کی چیزیں نظر آنے لگی, جیسے کہ ایک لائٹ پھیلی ہوئی ہے اور وہ آپ نے دیکھا ہوگا نا ہولوگرام جس کو کہتے ہیں, ہولوگرامس لائک لائٹ سے جو ہے نا وہ امیجز بناتے ہیں, ٹھیک ہے, چاروں طرف سے لائٹ ڈالتے ہیں ایک جگہ پر اور اس کے اندر جیسے کوئی ڈال بنا دیتے ہیں یا ایون ہولوگرافک ہولوگرام کہتے ہیں, ہولوگرام ہوتا ہے نا, تو اس سے جو ہے نا وہ آج کل تو پوری جو ہے نا جیسے ایلیفنٹ بنا دیا اور سرکس پورا کو پورا بنا دیتے ہیں, ٹھیک ہے, تو یہ تو آج کل سائنس کے ذریعے سے کر لیتے ہیں لوگ, لیکن اس وقت اللہ تعالیٰ نے بھی ایسی معاملہ کیا کہ ایسی لائٹ پھیل گئی کہ اس لائٹ کے اندر آمنہ کو جو ہے نا وہ دور دور کی چیزیں نظر آنے لگیں. تو کہتی ہیں کہ مجھے بسرا میں چلنے والے اونٹوں کی گردنیں تک نظر آئیں. بسرا ایک جگہ ہے شام کے اندر, سیریا کے اندر, ٹھیک ہے, بہت دور ہے مکہ مکرمہ سے, لیکن اس لائٹ کے اندر ان کو یہ چیزیں نظر آئیں گی, جیسے کہ بسرا کے اندر کیا چیز ہونی ہے وہ چیز ان کو نظر آنی شروع ہو گئی. اچھا علامہ سہیلی رحمۃ اللہ علیہ نے لکھا ہے کہ جب آپ صلی اللہ علیہ وآلہ وسلم پیدا ہوئے تو آپ نے اللہ کی تعریف کی, کیا الفاظ کہے, اللہ اکبر کبیرہ والحمد للہ کثیرہ وسبحان اللہ بکرۃ و اصیلا, ٹھیک ہے, کہ اللہ تعالیٰ سب سے بڑا ہے اور اللہ تعالیٰ کی بے حد تعریف ہے اور میں صبح و شام اللہ تعالیٰ کی پاکی بیان کرتا ہوں. یعنی اگرچہ کہ آپ صلی اللہ علیہ وسلم نیو بورن تھے, بالکل اس وقت تو کوئی بچہ بات نہیں کرتا, لیکن آپ صلی اللہ علیہ وسلم نے یہ باتیں جو ہے نا اس وقت کریں تھیں. اللہ اکبر کبیرہ والحمد للہ کثیرہ وسبحان اللہ بکرتوں و اسیرہ. اچھا آپ صلی اللہ علیہ وسلم کی پیدائش کس دن ہوئی؟ ڈے آف دا ویک منڈے, پیر کے دن ہوئی. ٹھیک ہے, اس کے اوپر سب اسکالرز جو ہیں نا وہ متفق ہیں کہ آپ صلی اللہ علیہ وسلم کی جو پیدائش ہوئی تھی وہ پیر کے دن ہی ہوئی تھی, یعنی کوئی ڈفرینس آف اوپینین نہیں ہے اس کا. اور دوسری بات یہ کہ آپ صلی اللہ علیہ وسلم اس دنیا میں آئے تو وہ جو وقت تھا نا وہ طلوع فجر سے بالکل پہلے کا وقت تھا, یعنی بیسیکلی تہجد کا وقت, یعنی فجر شروع ہونے سے پہلے کا جو وقت ہوتا ہے نا اس وقت آپ صلی اللہ علیہ وسلم دنیا میں تشریف لائے. اچھا جو ڈیٹ ہے آپ صلی اللہ علیہ وسلم کے تشریف لانے کی, اس ڈیٹ میں بہت زیادہ ڈفرینس آف اوپینین. 12th ربیع الاول جو ہے نا وہ مشہور زیادہ ہو گئی ہے, ٹھیک ہے, لیکن اس کے اوپر کافی ڈفرینس آف اوپینین ہے. ٹھیک ہے, بلکہ کچھ اسکالرس تو کہتے ہیں کہ 12th سے زیادہ کنفرمڈ رپورٹس جو ہے نا وہ 9th ربیع الاول کے بارے میں, 12th کے بارے میں اتنی نہیں ہے, 9th ربیع الاول کے بارے میں زیادہ ہیں. ٹھیک ہے, اور کچھ رپورٹس کے مطابق 8th ربیع الاول بھی بنتا ہے, اور ایک روایت میں یعنی ایک نریشن یا ایک رپورٹ جو ہے نا وہ 2 ربیع الاول کی بھی ہے. ٹھیک ہے, تو ڈیٹ کے بارے میں نا بہت زیادہ ڈفرینس آف اوپینین ہے, لیکن ڈے کے بارے میں اور ٹائم آف دا ڈے کے بارے میں ڈفرینس آف اوپینین اسکالرز میں نہیں ہے. چلیں, کچھ سائنٹیفک کیلکولیشنس کے بھی میتھڈز ہوتے ہیں, تقویم کہتے ہیں ان کو. تو لکھا ہوا ہے اس بک میں کہ تقویم کے طریقے سے جب تاریخ نکالی گئی تو 9th ربیع الاول نکلی, لیکن بہرحال کنفرم کوئی نہیں ہے اس کے اندر. اچھا پیر کے دن کے بارے میں لکھا ہوا ہے کہ نبی علیہ الصلوۃ والسلام کو جو نبوت ملی تھی نا, تو 40 ایئرس کی جو آپ کی عمر ہو گئی تھی تو اس وقت جو نبوت ملی تھی وہ بھی پیر کے دن ہی ملی تھی. ٹھیک ہے, اور پیر کے روز ہی آپ صلی اللہ علیہ وسلم نے مدینہ منورہ کی طرف ہجرت بھی فرمائی تھی, اور پیر کے روز ہی آپ صلی اللہ علیہ وسلم کی وفات بھی ہوئی تھی. ٹھیک ہے نا, تو یہ منڈے کا جو دن ہے نا یہ پھر کافی امپورٹنٹ ہوتا ہے مہینے میں, سوری ویک کے اندر. ٹھیک ہے, منڈے کا روزہ بھی آپ صلی اللہ علیہ وسلم رکھا کرتے تھے, اگرچہ کہ کچھ لوگوں میں مشہور ہے نبی علیہ الصلوۃ والسلام منڈے کا جو روزہ رکھتے تھے نا تو وہ اپنے نعوذ باللہ برتھ ڈے منا رہے ہوتے تھے, ایسا کچھ نہیں ہے. ٹھیک ہے, وہ روزہ منڈے کو بھی رکھتے تھے اور آپ صلی اللہ علیہ وسلم تھرسڈے کو بھی رکھتے تھے. ٹھیک ہے, تو خیر یہ ہو گیا. اچھا کون سی ایئر میں آپ صلی اللہ علیہ وسلم پیدا ہوئے تھے؟ تو یہ تو سب کو پتہ ہی ہوگا, عام الفیل میں, دا ایئر آف دا ایلیفنٹس. ٹھیک ہے, جس دن جس سال میں یہ ایلیفنٹس والا واقعہ پیش آیا تھا نا اسی سال میں کچھ پیدائش کے بارے میں ابھی بہت ساری ڈیٹیلز اور بھی ہیں جو کہ انشاءاللہ ہم نے پڑھنی ہے. ابراہ کا واقعہ ہم نے پڑھ لیا, کسی کو کوئی کوشچن ہے ابھی تو پوچھ لیں, ویسے دو تین منٹ رہ گئے. 571 ایسوی, ہاں 570 AD لکھا ہوا ہے, یعنی جو کرسچن کیلنڈر ہے اس کے حساب سے اگر دیکھتے ہیں نا تو ایئر بنتا ہے 570. ٹھیک ہے, کسی کو کوئی کوشچن ہے, سوال ہے یہاں پہ ایک دو آن لائن کلاسز میں سے؟ اچھا, چونکہ ابھی آپ کو ایک واقعہ سنایا بھی ہے نا کہ صحابی کی قبر کے اندر ان کی باڈی بالکل صحیح سلامت تھی, تو اسی طرح کا ایک اور واقعہ جو کہ ہمیں پچھلی کلاس میں اصل میں آپ کو بتانا تھا لیکن وہ ذہن سے نکل گیا, کہ وہ جو واقعہ ہوا تھا نا اصحاب الاخدود والا واقعہ, ٹھیک ہے, تو اس کے اندر جو لڑکے تھے مسلمان جو تھے, ٹھیک ہے, ان کا نام کیا تھا؟ عبداللہ بن تامر. ٹھیک ہے نا, اس زمانے کے وہ ایک نیک ولی تھے اللہ تعالیٰ کے. تو ان کو ان لوگوں نے کیا کیا کہ جب یہ ظاہر ان کو جو تیر لگا تو ڈیتھ ہو گئی ان کی. ٹھیک ہے, تو ان کو نا انہوں نے ایسے ہی اٹھا کر کے نا بس قبر کے اندر ڈال دیا. ٹھیک ہے نا, اوپر سے مٹی وٹی ڈال کے کور کر دیا. اچھا, حضرت عمر فاروق رضی اللہ تعالیٰ جب خلیفۃ المسلمین بنے نا, ठीक है, तो उस वक्त मुसलमानों की जो जो बात जो थी किंगडम वो पूरे यमन में भी फैल गई थी, शाम में भी फैल गई थी, इराक का भी बहुत हिस्सा, राइट। तो मुसलमान ना उस जमाने में यमन में कुछ कंस्ट्रक्शन वगैरह को कोई काम कर रहे थे, तो उन्होंने जो कुछ एक जगह पे कुछ जमीन खोदी ना, तो अंदर ना उनको ये मिले अब्दुल्ला बिन तामिर, ठीक है। और अब्दुल्ला बिन तामिर ना वहां पर सॉर्ट ऑफ जैसे बैठे हुए थे और उनका हाथ जो था ना वो अपने यहाँ पे था, ऐसे था, ठीक है, जैसे कि वो अपने सर को पकड़े हैं, ठीक है, और बिल्कुल सही थी उनकी बॉडी, कुछ नहीं हुआ था उनकी बॉडी, ठीक है। तो उन मुसलमानों ने फिर उमर फारूक रज़ियल्लाहु ताला अन्हु को ख़त लिखा और किसी के ज़रिए से उस ख़त को भेजा। तो जब उमर फारूक ताला को पता चला ना कि ये उनकी कब्र है और ये ऐसे बैठे हुए हैं, तो उन्होंने लोगों ने पूछा था कि भाई क्या करें हम इनका, इनको बाहर निकाल लें या क्या करें, तो उमर फारूक ताला ने जवाब दिया कि नहीं, इनको जो है ना वैसे ही वापस मिट्टी के अंदर डाल देंगे, छुपा दो। अच्छा, उन मुसलमानों ने ना इनके हाथ को थोड़ा सा सीधा करने की कोशिश करी थी, तो जब उन्होंने हाथ को हटाया ना तो यहाँ से खून निकलना शुरू हो गया, जैसे कि बिल्कुल एक जिंदा इंसान होता है ना उसका खून निकल रहा होता है, क्लॉट भी नहीं हुआ होता उसका खून, बिल्कुल इसी तरह से अब्दुल्ला बिन तामिर का भी खून जो है वैसे निकलना शुरू हो गया। तो बहरहाल उन्होंने फिर उमर फारूक ने कहने के ऊपर ऐसे ही रख दिया हाथ को और वैसे ही उनको दोबारा वापस। इस तरह के बहुत सारे वाक़ात हैं उस ज़माने, पुराने ज़माने के भी हैं और आज के दौर के भी ऐसे वाक़ात मौजूद हैं कि जिसके अंदर के कब्र खोदी जाती है तो अंदर से बिल्कुल सही सलामत जो है वो बॉडी निकलती है और बॉडी भी ठीक होती है, हत्ता कि जो कफन का कपड़ा होता है वो कपड़ा भी मैला नहीं होगा, कपड़ा भी गंदा नहीं होता। तो इस तरीके से अल्लाह ताला अपनी निशानियाँ दिखाते हैं कि जो नेकी की ज़िंदगी गुजारता है, गुनाहों से बचता है, तो हम मरने के बाद भी उसकी ऐसे हिफाजत करवाते हैं। तो इसके ऊपर हम शिकायत ख़त्म करते हैं। ज़बीहैन का मतलब दो ज़बीह, यानी दो लोग जिनको के अल्लाह के नाम पर ज़बह किया जाने वाला था लेकिन किया नहीं गया था, उनको ज़बीह कहते हैं। इस्माईल अलैहिस्सलाम वाज़ वन ऑफ़ देम, ज़बीहुल्लाह उनका टाइटल है, इस्माईल अलैहिस्सलाम। हाउ वी आर डूइंग एवोल्यूशन विद सैंड, वो तो तयम्मुम करना कहते हैं, तयम्मुम करने का तरीका पे बात आपने किसी को पूछ लीजिए। चलो।